ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, वस्सलातु वस्सलाम अला सय्यिदिल अंबियाए वल मुरसलीन सय्यिदना व नबीना व हबीबना व शफीना محمد وآله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أم كنتم شهداء إذ حضر يعقوب الموت إذ قال لبنيه ما تعبدون من بعدي قالوا نعبد إلهك وإله آبائك إبراهيم وإسماعيل وإسحاق إله واحد ونحن له مسلمون وقال تعالى والذين يقولون ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما وقال النبي صلى الله تعالى عليه وسلم إذا مات الإنسان انقطع عنه عمله الا من ثلاثه صدقه جاريه او علم ينتفع به او ولد صالح يدعو له او كما قال عليه الصلاه والسلام। अभी आपने औलाद की तरबियत के सिलसिले में बहुत अहम और कीमती बातें मुफ्ती महमूद साहब की जबानी सुनी। हमें नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने और शरीयत मुतहरा ने औलाद की तरबियत के सिलसिले में जो हिदायतें दी हैं, अगर उन हिदायतों का हम एहतमाम करें तो अल्लाह तबरक ताला औलाद को मुतीओ फरमाबरदार बनाते हैं। हम यूँ समझते हैं कि बच्चा पैदा हो, पैदा होने के बाद 5-6 साल का हो जाए, उसके बाद हम उसकी तरबियत की तरफ ध्यान देंगे। हालांकि इस्लाम ने तरबियत के लिए बहुत पहले से हमारे लिए एक जमीन हमवार की। देखिए, आप कोई शानदार किस्म का उम्दा बाग तैयार करना चाहें, आम का या और किसी फल का, तो क्या करेंगे? उसके लिए आप पहले तो उम्दा किस्म की जमीन हासिल करेंगे जहां बेहतर से बेहतर जो है दरख्त उग सकते हों। वो जमीन अपनी सलाहियत के एतबार से आला दर्जे की हो, ऐसी जमीन आप खरीदेंगे। उसके लिए बीज आला का आला किस्म का लाएंगे या जो कलमें लाएंगे उसके अंदर बोने के लिए, वो भी आला किस्म उसमें खाद भी बेहतरीन किस्म के आप इस्तेमाल करेंगे, पानी भी बेहतरीन किस्म का, और फिर उसकी हिफाजत का भी पूरे पूरा इंतजाम, कोई जानवर आकर के उसको पहले ही नुकसान न पहुंचा दे। तो गोया वो बाग तो जब तैयार होगा और उसमें फल आएंगे तब फल आएंगे, लेकिन उसके लिए आप तैयारी बहुत पहले से करते हैं। इस्लाम ने भी हमें नेक औलाद के सिलसिले में जो हिदायतें दी हैं, हम क्या समझते हैं कि वो औलाद हमारा ध्यान नहीं उसकी तरफ कि ये औलाद के सिलसिले में है, लेकिन हकीकत यही है कि आइंदा नस्लों को नेक बनाने के लिए ये तरीका हमें नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने बतलाया। पहली बात तो यह है कि औलाद पैदा होती है माँ से, तो उसकी और माँ और बाप दोनों का जो नुतफा मिलता है उससे वजूद में आती है, तो माँ की हैसियत गोया औलाद के लिए जमीन की है। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने हमें हिदायतें दी। बुखारी शरीफ की रिवायत है, हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हु फरमाते हैं कि भाई आप निकाह करना चाहते हैं तो निकाह के लिए कैसी औरत पसंद करेंगे? तो यहाँ मसला औरत की पसंदीदगी का आया। नबी करीम صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا تنکح المرأة لأربعین لمالها ولجمالها ولحسبها ولدینها فاظفر بذات الدین تربت یداک. حضرت ابو ہریرہ کو خطاب کرتے ہوئے فرماتے ہیں کہ دنیا میں کسی بھی عورت سے جو نکاح کیا جاتا ہے چار میں سے کسی نہ کسی ایک بنیاد پر کیا جاتا ہے. بہت سے لوگ تو اس کا مال دیکھ کر کے نکاح کرتے ہیں کہ مالدار عورت سے نکاح کروں گا تو مجھے اس کے مال سے فائدہ اٹھانے کا موقع ملے گا. بہت سے لوگ اس کا حسن اور جمال دیکھ کر کے اس کے ساتھ نکاح کرتے ہیں. اور عام طور پر نوجوانوں کا میلان بھی چونکہ خواہش نفس کا تقاضا ہوتا ہے اور حسین عورت اچھی لگتی ہے تو گویا اسی کی طرف آدمی مائل ہو جاتا ہے تو اس کی حسن اور جمال کی وجہ سے. اور بہت سے لوگ اونچا خاندان دیکھ کر کے لحسب یہ اونچے خاندان کے اندر نکاح کروں گا تو اس کی وجہ سے میرا بھی مقام اور بلند ہو جائے گا, میری ویلیو بھی بڑھ جائے گی. اور بہت سے لوگ دینداری کو دیکھ کر کے. تو نبی کریم صلی اللہ علیہ وسلم حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کو خطاب کرتے ہوئے فرماتے ہیں فاظفر بذات الدین تربت یداک, کہ تم دیندار عورت کو حاصل کر کے کامیابی حاصل کرو. دیکھو نبی کریم صلی اللہ علیہ وسلم نے دنیا کے لوگ عورت کی پسندیدگی کے سلسلے میں جن چار چیزوں کو سامنے رکھتے ہیں اس میں جو بنیادی چیز تھی دینداری, اس کی طرف ہمیں توجہ دلائی. ویسے شریعت یہ نہ منع نہیں کرتی کہ آپ دوسری چیزوں کا لحاظ, لیکن شریعت یہ چاہتی ہے کہ آپ پہلا درجہ دیں کس کو؟ دینداری کو. دینداری کے ساتھ اگر اس میں حسن و جمال بھی ہے, دینداری کے ساتھ وہ اونچے گھرانے کی بھی ہے, اور دینداری کے ساتھ وہ مالدار بھی ہے, تو نورون علی نور دونوں ہاتھ میں لڈو. لیکن اگر مقابلہ ہو جائے, ایک طرف ایک عورت ہے دیکھنے میں بڑی حسین و جمیل ہے لیکن اس کے اخلاق خراب ہیں, بددین ہے, غلط راستے پر چڑھی ہوئی ہے, اس کے ساتھ مقابلے میں دوسری عورت اتنی حسین و جمیل نہیں لیکن وہ دیندار ہے, اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم کی فرما بردار و مطیع ہے. تو ہمیں اب کہتے ہیں جب مقابلہ آ پڑا تو آپ اس کے مقابلے میں اس کو ترجیح دیجئے. یہ کیوں کہا؟ چونکہ یہی عورت آئندہ جا کر کے ہماری اولاد کی پیدائش کے لیے زمین بننے والی. دیکھو اچھی زمین کا انتخاب کرایا شریعت نے, ہمارا دھان یہاں نہیں جاتا. پھر جیسا کہ میں نے کہا کہ اولاد جو ہے وہ ماں باپ کے نطفے سے پیدا ہوتی ہے. یہ نطفہ جو ہے مادہ منویہ وہ تیار ہوتا ہے آدمی کے خون سے, اور خون بنتا ہے غذا سے. ہمیں شریعت نے یہ بھی تاکید کی کہ آپ کی غذا حلال ہونی چاہیے, کمائی حلال ہو. اس حلال کمائی سے جو آپ غذا حاصل کریں گے وہ آپ کے پیٹ میں جائے گی, جو خون بنے گا وہ صالح خون بنے گا, اس خون سے جو مادہ منویہ تیار ہوگا وہ صالح ہوگا, اور وہ آپ کی اولاد کا ذریعہ بنے گا تو وہ اولاد بھی کیا ہوگی؟ صالح ہوگی. حدیث میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ لا يدخل الجنة لحم نبت من الصحت کل لحم نبت من الصحت کانت النار اولا بھی. جسم کا جو حصہ, جو گوشت حرام غذا سے تیار ہوا وہ جنت میں نہیں جائے گا, بلکہ جو حصہ حرام غذا سے تیار ہوا جہنم کی آگ اس کی زیادہ حقدار ہے. اسی لیے حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین اور ہمارے اسلاف اور اکابر حرام لقمے سے بچنے کا بہت زیادہ اہتمام کرتے ہیں. آپ نے حکایت صحابہ میں حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کا قصہ سنا ہوگا, بخاری شریف میں بھی موجود ہے. وہ اس میں ہے کہ ایک مرتبہ ان کا غلام خراج کے طور پر کچھ کھانا لے کر کے آیا. وہ خراج کا مطلب یہ ہے کہ اس غلام کو اپنا کام کر کے کرنے کی اجازت, تم اپنا کماؤ اس میں سے کچھ حصہ مجھے دے دینا. تو اس کی عادت تھی, उसके में से देने के लिए लाता था, एक रोज खाने का तैयार खाना लेकर के आया। उसने आकर के रखा, हजरत ने एक लुकमा मुंह में रख दिया। गुलाम ने कहा, हजरत आप तो रोजाना पूछते हैं कि ये खाना कहाँ से लाया, आज नहीं पूछा। हजरत ने कहा, मैं 2-3 वक्त का फाका था, इतनी उजलत में मैंने रुकमा ले लिया, बता कहाँ से लाया। कहा, मैंने इस्लाम लाने से पहले कहानत की थी, वो काहिन लोग हुआ करते थे, मुस्तकबिल की खबरें बता लोग उनके पास जाते थे और उसके मुआवजे में कुछ उसकी खिदमत में पेश भी करते थे। तो मैंने कुछ लोगों की कहानत की थी उस वक्त, हालांकि मैं कहानत करना जानता नहीं था, मैंने धोखा ही दिया था। एक तो कहानत खुद जो है इस्लामी तालीम के एतबार से गलत है, और उसमें धोखा करेला और नीम चढ़ा जैसा मसला हो गया। तो बहरहाल कहा, उस वक्त उन्होंने कहा कि हमारे पास देने के लिए कुछ है नहीं, आइंदा जब कुछ होगा तो देंगे। आज मैं वहां से गुजर रहा था, वो बाद में इस्लाम लाया, आज मुसलमान होने के बाद वहां से गुजर रहा था, वहां कुछ खाना तैयार हुआ था, उन्होंने वही खाना इसको उसके मुआवजे में दिया। ये सुनकर हजरत अबू बकर रजी अल्लाह तआला ने कहा, तुझे तो तू तो मुझे हलाक ही कर देता। फौरन जो है हलक में उंगली डाली उस लुकमे को निकालने के लिए, लेकिन एक तो लुकमा और वो भी 2-3 वक्त के फाके के बाद गया था, कैसे निकलता नहीं निकला। किसी ने कहा कि पानी पियो, एक बड़े बर्तन में पानी मंगवाया, पिया और फिर हलक में उंगली डालकर तय की, बड़ी मुश्किल से वो लुकमा लुकमा निकला। किसी ने कहा, हजरत आपने एक ही तो लुकमा था, उसके लिए इतनी सारी तकलीफ उठाई। जवाब में फरमाया, ये लुकमा अगर मेरी जान के साथ निकलता तो भी मैं उसको निकालते रहता, इसलिए कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जबान मुबारक से मैंने सुना है कि जिस्म का जो हिस्सा हराम गिजा से तैयार होता है, जहन्नम की आग उसकी ज्यादा हकदार है।
Bismillahirrahmanirrahim. Our beloved Sheikh says something so beautiful. He says that when you want to go to plant something, you want to go to, subhanAllah, into agriculture, the first thing that the farmer looks for is good land. You don't go planting if there's no good land. Land has to be good. If it's, arid land, if it's land that doesn't grow anything, if it's rocky land, you're not going to choose it to do plantations. You're going to look for some fertilized land. That's number one. Number two is after you plant, you're going to look for good fertilizer. Number three, you're going to look for good seeds, A-grade seeds. You're not going to get some, dried up seeds. You're putting a lot of effort in, so you want good seeds. So you're putting good seeds, you have a good land, and then you're going to water it. And you're going to make sure there's irrigation there. And then after that, you will protect it. And the reason is you protect it from animals, from all types of hurricanes. You'll put nets over to make sure you spray it from time to time to ensure that the vegetation that comes off there is wholesome and you can get top dollar for it. Similarly, he said, subhanAllah, if we really look at it, when we get married, either spouse, man to lady or lady to man, when you're getting married, subhanAllah, the seed is the nut for the semen. The semen is then planted into a land. So in other words, when you're investing into, subhanAllah, actually planting your plants and your children for the future, you must choose the correct tillage, the correct farm. And then after choosing the correct farm, you take great care and subhanAllah, make sure that this culminates in the most best manner that a person subhanAllah can. Sheikh says, subhanAllah, look, Nabi Karim sallallahu alayhi wa sallam said something very beautiful when we are looking for a spouse. Nabi Karim sallallahu alayhi wa sallam said, a lady is married, and it could be vice versa as well, as the sisters here as well. So subhanAllah, you will be looking for a husband as well for these four reasons. لِحَسَبِهَا وَلِجَمَالِهَا لِحَسَبِهَا وَلِنَسَبِهَا وَلِجَمَالِهَا وَلِدِينِهَا فَاظْفَرْ بِذَاتِ الدِّينِ تَرِبَتْ يَدَا. Nabi Karim says to Abu Hurairah radiallahu anhu that look, normally people get married either for wealth, or you know what, subhanAllah, they have a lot of money, so if I get in that family, all my work is done for me. Or you get married because extremely beautiful, extremely attractive, and the eye always loves attractive things, so you want to get married to her or him because of his handsomeness or because of, subhanAllah, her prettiness. Or because pretty much they form a very good family. They form a very good family lineage, and you want that pomp and that glory and that honor. Nabi Karim sallallahu alaihi wasallam said, that put all aside. The last reason is you get married to a person because of their deen, because of their character, because of how they are. Nabi Kareem sallallahu alayhi wa sallam said, fadfar bidhat al-deen. Look for the one of character. Now, Sheikh says, it doesn't mean that if a lady is pretty, you don't marry her. It doesn't mean if a woman has money, you don't marry her. If a lady has prettiness, and she's beautiful, and she has money, plus she has deen, laddu in two hands. You have laddu in two hands. It's meaning you're a winner, all time winner. Similarly, your husband, mashallah, has good money, has good looks, and mashallah, he's also, mashallah, hafiz of Quran, and he's a good character, personality, then you just hit the lottery. But all we can say is that if Sheikh is saying that if a person maybe is not so good looking, but he has deen in him, and or a sister is maybe not the best looking in town, but she has deen in her and she fears Allah subhanahu wa ta'ala, and then another sister must be much more attractive than her, but that sister does not have any deen, then when you're giving preference, always give preference to the one that has deen. And Sheikh says lastly that all that meat, in the end of the day, you must remember something, that what is, our children are born from what? From semen. Where semen comes from? Semen is created from blood. Where blood comes from? Blood comes from the sustenance that you actually eat. So when you're eating, it's creating blood. Blood is creating semen. That means your children are actually a direct product of what you eat. That your children are a direct product of what you eat. So make sure when you eat, eat wholesome things. Eat halal, and not only halal, but halal and tayyiba. Right? And Sheikh then, very briefly, I will say, mentions the story about Abu Bakr radiallahu anhu. To what great Nabi Kareem sallallahu alayhi wa sallam, every meat that grows from haram money, is awla biha an-nar, it is most deserving of the fire of Jahannam. So in other words, Abu Bakr radiallahu ta'ala anhu was one day sitting, and there came by his slave, and subhanAllah, he presented something to eat. It was milk, I think. And Abu Bakr radiallahu anhu was very, very thirsty and hungry. He drank that milk. And after drinking that milk, subhanAllah, he then realized, I never asked him where he got it from. I was so thirsty, I just said, brother, where you at? We'll say, you know what, it's down already. Just forget it, make tawbah, you know. So we have half the chocolate. And someone says, what's the ingredients? I'll see just now. And you push it in the mouth and then you take out the chocolate. So subhanAllah, Abu Huraira radiallahu anhu later says, where did you get this, Abu Bakr radiallahu anhu, where did you get this milk from? He said, you know what, I was a guy in a fortune teller. And you know, in the old days, I would tell people fortune telling, what, look at their hands, look at the stars, tell them some future, prophesize, which is obviously haram in the Sharia. So today I was passing by and they said, you remember the olden days, you should tell us all these things. We never really give you a good payment. Yes, some milk, take it. So this is a payment actually for all the fortune telling that you were doing. And when Abu Bakr heard this, this is haram money, and how could he have drank that? He could not take it. He actually put his hands down his throat and tried very hard to actually, you know, throw it up and vomit it out. And he took in the intake of whatever water, whatever, and then he started going on and on until he could not do anymore. And he said, why did you not tell me? He was very upset. This is how particular the Sahaba and the Tabi'een were of not allowing anything haram to ever enter their bodies.
بچے کے پیدائش کے بعد بھی دودھ پینے کے زمانے میں بھی حلال اور پاکیزہ غذا کا اہتمام ہونا چاہیے. اس سلسلے میں بہت سارے واقعات ہیں. ویسے دیکھو وہاں ہمیں جو تعلیمات دی گئی ہیں ان میں شریعت نے نیک اولاد کے لیے آدمی کا ذہن کیسا بنایا کہ آدمی جب اپنی بیوی سے صحبت کرے تو جو دعا آتی ہے اللہم جنبنا من الشیطان و جنب الشیطان مما رزقتنا, اللہ تو ہم کو شیطان سے بچائیے اور ہمیں جو تو اولاد دے اس صحبت کے نتیجے میں اس کو بھی شیطان سے بچائیے. دیکھو گویا عین اس وقت جب آدمی اپنی شہوت پوری کر رہا ہے لیکن ہمیں نبی کریم صلی اللہ علیہ وسلم نے دعا کے ذریعے سے اللہ تعالیٰ کی طرف متوجہ کیا کہ اس وقت بھی ایک مومن کی تمنا یہی ہونی چاہیے کہ اس کے نتیجے میں جو اولاد ہو اس کے اوپر شیطان کا کوئی اثر نہیں ہونا چاہیے. یہاں تک کہ عین اس وقت جب کہ آدمی کا مرد کا مادہ منویہ نکل رہا ہوتا ہے اس وقت بھی دعا ہے, وہ زبان سے نہیں دل میں پڑھنے کی ہے, اللہم لا تجعل للشیطان فیما رزقتنا نصیبا, کہ اللہ اس صحبت کے نتیجے میں جو اولاد تو ہمیں عطا فرمائے گا उसमें शैतान का हिस्सा न रखियो। मैं तो ये बतलाना चाहता हूँ कि शरीयत ने नेक औलाद के मामले में हमको कितना हसास बनाया है कि उस वक्त तो भी हमारा ध्यान किसकी तरफ होना चाहिए, नेक औलाद के हुसूल की तरफ होना चाहिए। ये दुआएं इसीलिए सिखलाई गई कि आदमी अपने आप को शैतानी असरात से महफूज रखे। हलाल गिजा या हलाल पाकीजा गिजा उसमें बड़ी अहमियत रखती है। एक बुजुर्ग थे, उनका एक बच्चा शरारती था। किसी ने कहा आप तो नेक हैं, आपका ये बच्चा ऐसा क्यों? कहा एक मरतबा किसी जगह पर मुश्तबह खुराक खा ली थी जिसमें हराम की मिलावट होती है, उसके बाद जो है तबीयत में तकाजा हुआ सोहबत का और उसी से ये बच्चा पैदा हुआ है, उसका असर इसमें आया। एक अल्लाह वाले थे, उन्होंने अपनी बीवी से कहा देख अगर हम अपने औलाद को नेक बनाना चाहते हैं तो मुझे और तुझे दोनों को अपने आप को हर किस्म के जो है इस तरह की नापाक गिजा से बचाने की ज़रूरत है, वादा करो। चुनांचे आपस में मुआहदा किया और उसके बाद बच्चा पैदा हुआ, बड़ा हुआ। बड़ा होने के बाद चोरी के जुर्म में पकड़ा गया। वो बुजुर्ग तलवार लेकर अपनी बीवी के पास गए कि ये बच्चा चोरी के जुर्म में पकड़ा क्यों गया, सच बता तूने हमारे साथ जो मुआहदा हुआ था उसमें कोई जो है खयानत तो नहीं की थी? मैंने तो नहीं की। उस औरत ने इकरार किया कि दूध पीने के ज़माने में एक मरतबा हमारे पड़ोसी के घर के पीछे बेरी का दरख्त है, उसकी एक टहनी हमारे घर की तरफ आती थी, एक बेर मुझे बहुत अच्छा लगा, वो लेके मैंने खा लिया था, उसका असर था जो इस बच्चे के अंदर आया। तो हकीकत तो यह है कि गिजा जितनी पाकीजा होगी उतनी औलाद सालेह बनेगी कुदरती तौर पर।
शेख सेज, यू नो इफ यू स्टडी द दुआज ऑफ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यू विल अंडरस्टैंड द सुभान अल्लाह द मॉडल ऑफ सुन्ना। ही सेज इफ यू रियली लुक at the time when a person sleeps with his wife, when the husband and wife are having their intimate moments. Now that is the most private moment, is the most intimate moment. At that moment, no one wants to say much. I mean, especially du'as. Even at that time, Allah subhanahu wa ta'ala teaches us, when you go to your wife, both the partners should read this du'a. Allahumma jannibna shaytana wa jannibi shaytana mimma razaqtana. O Allah, keep shaytan away from us. And keep shaitan away from that which you are going to grant us, meaning the child. What that means, that you are actually, when you're even planting that seed, you are worried about the child going to be pious. You don't want shaitan to have a part in the child's development even before he becomes a baby. So, oh Allah, protect. وَلَا تَجْعَلْ الشَّيْطَانِ نَصِيبًا. And oh, don't give any part of shaitan in this child. And this is a very, very pertinent dua. Many people just, we just go to our wives, or our wives just, we fulfill our needs, but we don't actually read this dua. So learn this dua. Allahumma jannibna shaytana, Allahumma jannibna shaytana, wa jannibi shaytana mimma razaqtana. You don't know it, say it in English. Oh Allah Ta'ala, you know, save us from shaytan. But don't say it loud, your wife will think you're calling her shaytan. So you say it quietly, you just say it in your heart. But anyway, what I'm saying is, subhanAllah, everyone just quietly you say it. But in the end of the day, we should make that dua. Sheikh says, the sustenance is so important of this child. Again, he's stressing this. And he says, I can't stress it more. Because obviously, wherever you go, you see today what people are eating. We just take anything as a halal salafi, let's just eat it. Wow. We just, the money, we don't know where we are buying things from. The meat, we don't even know what is happening behind the meat industry. It's just because someone says halal, we're just eating it. So these things are affecting our children. That's why our children are becoming so naughty and so, subhanAllah, out of hand. Sheikh says, let's look at this, subhanAllah. He says, one man, Allahu Akbar, he had pious children, but he had one, like we'll say the odd one. This one we just can't control. Just going crazy all the time, doing the wrong things all the time. So subhanAllah, someone asked him, Sheikh, all your children are very well behaved, well mannered. What's wrong with this one? What happened to him? Sheikh says, subhanAllah, you know what? One day I ate food that was not wholesome. It was not haram, but it was mushtaba, it was doubtful. And out of the, you know, the power of that food, I had lust and desire in me to go to my wife. I slept with my wife and she conceived, and this is the child from that, you know. So look, just because I ate something wrong, today my child is completely on the wrong path. There was once a man that told his wife that, look, we want to have a child, but promise me throughout this whole pregnancy, and throughout the whole process, you will not eat anything doubtful, and I will not eat anything doubtful. So she says, I promise. And the entire time expired, and the child was born, and the child grew up to be good. But one day, they caught the child stealing. They caught the child stealing. So he actually told his wife that, I reckon you in that whole pregnancy to sit and think what you ate, because you did eat something wrong. My child, if it was only halal we ate, I don't see any scope for him stealing today. And then the wife gave it hard thought, and she scratched her head and she said, yeah. One day I remember I was sitting and the neighbor's tree came into our yard. So like, you know, the neighbor's tree is growing and some of their branches grew in our yard. And it was a very nice fruit. I went up to that branch, I picked it and I ate it without asking the neighbor for permission. Because of that, this was the, subhanAllah, the effect on the specific child. So back to what Sheikh is saying, that what we eat is what we are, and that will have a direct effect on our children.
بہرحال اولاد کی تربیت کے سلسلے میں یہ تو دو مثالیں میں نے دی ہیں, ورنہ آپ شریعت کی تعلیمات کو دیکھیں تو قدم قدم پر ہمیں اس کی طرف متوجہ کیا گیا ہے. اگر ہم اس کا اہتمام کریں تو اس کی برکت سے اللہ تبارک تعالی ہماری اولاد کو نیک اور صالح بنائیں گے. ہمیں اپنی اولاد کی ایمان کی بھی فکر کرنی چاہیے. ابھی جو میں نے آیتیں پڑھی تھی اس میں ایک آیت پڑھی تھی, حضرت یعقوب علیہ نبینا علیہ الصلوۃ والسلام کا ایک واقعہ اللہ تعالیٰ نے قرآن میں بیان فرمایا, ام کنتم شہداء اذ حضر یعقوب الموت. باری تعالیٰ ایک عجیب و غریب انداز سے اس واقعے کو پیش فرما رہے ہیں کہ کیا تم موجود تھے جس وقت حضرت یعقوب کی موت کا وقت آیا. ظاہر ہے نبی کریم صلی اللہ علیہ وسلم کی ولادت باسعادت سے سینکڑوں سال پہلے کا یہ قصہ ہے. گویا باری تعالیٰ بتلانا چاہتے ہیں کہ بھی ہمارے علم میں ہے یہ واقعہ, ہم آپ کو بتلا رہے ہیں کہ جب ان کی موت کا وقت آیا تو انہوں نے اپنی اولاد کو, 12 اولاد تھی, ان میں ایک اللہ کے نبی تھے حضرت یوسف علیہ نبی علیہ السلام, ان کو بلا کر کے کیا کہا, اذ قال لبنی ما تعبدون من بعدی. ذرا سوچنے کی بات ہے کہ دیکھو یہ کون کہہ رہا ہے, حضرت یعقوب جو اللہ کے نبی ہیں, اور کمال کی بات تو یہ ہے کہ خود ان کے ابا حضرت یعقوب کے والد حضرت اسحاق وہ بھی اللہ کے نبی, ان کے چچا حضرت اسماعیل وہ بھی اللہ کے نبی, ان کے دادا حضرت ابراہیم وہ اللہ کے خلیل, وہ پورا گھرانہ نبوت کا گھرانہ. آپ سمجھ سکتے ہیں کہ جس اولاد کی تربیت نبوت کے گھرانے میں ہوئی ہو, جو وہاں پل کر کے بڑے ہوئے ہوں, ان کے ایمان کے متعلق کچھ شک و شبہ ہو سکتا ہے. پھر بھی موت کے وقت حضرت یعقوب بلا کر کے ان سے کہتے ہیں کہ میرے دنیا سے جانے کے بعد تم کس کی عبادت کرو گے. تو انہوں نے جواب میں کہا, قالو نعبد الہ کا, اے ابا جان آپ کا جو معبود ہے آپ جس کی زندگی بھر عبادت کرتے رہے, و الہ آبائے کا ابراہیم و اسماعیل و اسحاق, اور آپ کے باپ دادا حضرت ابراہیم حضرت اسماعیل اور حضرت اسحاق کا جو معبود ہے جن کی وہ عبادت کرتے رہے, الہ واحدہ وہی ایک اللہ, اس کی ہم عبادت کریں گے, ونحنو لہ مسلمون, اور ہم اس کے احکام کے سامنے سر تسلیم خم کرتے ہیں. گویا ایک نبی کو دنیا سے جاتے وقت اپنی اولاد کے متعلق فکر ہے تو کائے کا ایمان کا. ہمیں یہ واقعہ حضور صلی اللہ علیہ وسلم کی دنیا میں تشریف لانے سے سینکڑوں سال پہلے پیش آیا تھا, لیکن اللہ تعالیٰ نے قرآن میں اس کو اس لیے نازل کیا کہ اس کے ذریعے سے ہمیں سبق دیا جا رہا ہے کہ ایک مومن جب دنیا سے جا رہا ہو تو اس کو اپنی اولاد کے متعلق یہ فکر نہ ہو کہ میری بھی اولاد کیا کھائے گی, میں دکان چھوڑ کر کے جاؤں, میں بینک بیلنس چھوڑ کر کے جاؤں, میں بنگلہ چھوڑ کر کے جاؤں, میں کاریں چھوڑ کر کے آؤں, نہیں. اس کو اگر فکر ہونا چاہیے اپنی اولاد کے متعلق تو یہ ہونا چاہیے کہ میرے بعد وہ ایمان پر قائم رہے گی. یعنی ہم اور آپ جس دور سے گزر رہے ہیں یہ ایسا دور ہے کہ جو حضور صلی اللہ علیہ وسلم نے پیشین گوئی فرمائی تھی, یسبح المرء مومنا و یمسی کافرا و یمسی مومنا و یسبح کافرا, کہ یہ آدمی صبح کو مومن ہے شام کو کافر, شام کو مومن ہے صبح کو کافر, حالات اتنے زیادہ سنگین ہو چکے ہیں، ایسے حالات میں ہمیں اپنے اولاد کے ایمان کی فکر کرنی چاہیے، یہی سبق دیا گیا ہے اس واقعے میں.
Sheikh is saying, subhanAllah, that when Ya'qub alayhi salatu wasalam is on his deathbed, he's about to pass away, Ya'qub alayhi salatu wasalam speaks to his sons, and among his sons is obviously Nabi Yusuf alayhi salatu wasalam. Now, a Nabi speaking to a Nabi and his brothers, and then he's the son of a Nabi, his father was Ishaq alayhi salam, and his grandfather was also a Nabi, Ibrahim alayhi salatu wasalam. Can anyone have the slightest doubt that in the middle of the house of Nubuwwah, where the great father, great grandfather is a Nabi of Allah, the grandfather is a Nabi of Allah, the father is a Nabi of Allah, one of the sons is a Nabi of Allah, can there be a slightest doubt that in that house the children will forget Allah? But yet Allah draws the scene and says, were you present, O Muhammad sallallahu alayhi wa sallam, when Yaqub alayhi salatu wa sallam was on his dying bed? And what was his question to his children? Sheikh says his question was, you won't find in the whole Quran where a person is dying and his question was, my children, how are you going to eat after me? My children, what's going to happen to the business after me? My children, how are you going to earn a buck or a dollar after me? That was never the why. No, Allah Ta'ala is the provider. We, subhanAllah, finish ourselves worrying after I am dead, what's going to happen to my children? That was never the worry. The worry was always, when I pass away, will my children pass away with iman? Will my children pass away with iman? So, subhanAllah, what Yaqub alayhi salatu wasalam said, he said to his children, حَذَرَ يَعْقُوبَ الْمَوْتِ قَالَ لِبَنِيهِ مَا تَعْبُدُونَ مِنْ بَعْدِي. Look, after I pass away, what are you going to worship? And obviously, alhamdulillah, they answered affirmatively that we will worship in the Lord of your Lord Allah and the Lord of Ishaq and Ibrahim, one Allah only, وَنَحْنُ لَهُ مُسْلِمُونَ, and we have submitted ourselves to him. And then he took a sigh and a breath of relief and he passed away. So that is how every father should be. That our entire life must be focused on this goal. How my children can die with iman. Not how my children can have a good bank balance when I die. How my children can have a home on over their heads when I die. Today we see people done that. They have homes, yet the children don't care for them. They have bank balances, the children don't care for them. The main thing is to leave iman and leave deen in our homes before we pass away. Inshallah. Sheikh obviously completes with obviously a hadith he started, and that is when a person passes away, everything in qata'a anhu amaluhu, all his actions die away from him. If there is anything, it's waladun salihun yad'u lahu sadaqatun jariyan wa ilmun yuntafa'u bih. Some knowledge he spread, some knowledge he taught people, and people are benefiting from that knowledge, alhamdulillah. That is something he will treasure in his grave. Secondly is obviously, subhanallah, some sadaqatul jariyah that he done. He built a well, he planted some trees, he distributed Qur'ans, people will benefit. And lastly is a pious child that a person leaves. After the person passes away, the child makes dua for this person. Then too, alhamdulillah, this person will be benefiting. We humbly say jazakumullahu khairan, ahsan al-jaza to our Shaykh, alhamdulillah. Bahut shukriya Hazrat, aapne humare dil ko roshan farmaya, alhamdulillah. Aur hum Allah Taala se mangte hain ki in cheezon par amal bhi ho jaye inshaAllah.
Ehtimam karenge apne aulaad ki tarbiyat ke silsile mein. Allah hame taufeeq ata farmaye. ورنہ قوموں کی قومیں گم ہو جاتی ہیں. آپ جن ملکوں میں رہتے ہیں اس سے پہلے ایسے اپنے ایمان کے اندر مضبوط لوگ آئے, آج ان کی نسلوں میں ایمان نہیں ہے. ہم جب تک اس کی فکر نہیں کریں گے وہاں تک یہ چیز حاصل ہونے والی نہیں. اللہ تعالی ہم سب کو توفیق عطا فرمائے. اے اللہ ہم کو ایمان کے اوپر قائم رکھتے ہوئے اپنے اولاد اور اپنے آنے والی نسلوں کی ایمان کی فکر کرنے کی توفیق عطا فرما, اور اے اللہ ہر قسم کے شرور فتن آفات بلیات مکارے سے پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں و سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی توفیق عطا فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا مولانا محمد وآلہ وسلم.
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।